नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले साहित्यकार बीपी कोइरालाले लेख्नु भएको उपन्यास नरेन्द्र दाई सुनाइरहेका छौं। बीपीका प्राय अन्य उपन्यासहरू जस्तै यो पनि सूक्ष्म मनोविज्ञान र मसिना मानव व्यवहारमा आधारित उपन्यास हो। उपन्यासको नामले नै प्रश्न पार्छ कि नरेन्द्र नामक पात्र यसको केन्द्र पात्र हो। नरेन्द्र र उसकी पत्नी गौरी बीचको तनावपूर्ण वैवाहिक जीवन यो उपन्यासको मूल विषयवस्तु हो। नरेन्द्र र गौरीको सम्बन्धमा समस्या त छँदै थियो, त्यसमाथि नरेन्द्र घरैमा काम गर्ने मुनरियालाई टिपेर हिँडेपछि उक्त पारिवारिक समस्या नयाँ उचाइमा पुग्दछ। उपन्यासमा कोइरालाले पात्रहरूको यौन मनोविज्ञानलाई पनि सहज तवरले वर्णन गर्नुभएको छ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास नरेन्द्र दाईको चौथो भाग। मुनरिया पुरुषहरूलाई बैठकमा कोलाहल मचाउन छोडेर धोतीको फुर्कोले मुख पुस्दै कोठाभित्र छेरी। मैले देखेँ उसका आँखा दीप्त भएर बलिरहेका छन् र उसको छाती वेगपूर्वक लिइरहेको सासले गर्दा उठ्ने बस्ने गरिराखेको छ। मैले उसको उग्र रूप देखेर झ्यालमा उभिएको उभि उसपट्टि मुन्टो फर्काएँ र उभि मात्र राखेँ। एकैछिनपछि मैले नै सोधेँ, मुनरिया, तिम्रो यो दशा देखेर मलाई माया लाग्छ तिम्रो। ऊ केही पनि बोलिन। मैले फेरि सोधेँ, नरेन्द्र कहाँ छन् मुनरिया? किन उनी तिम्रो रक्षा गर्दैनन्? त्यस बेला मैले बिर्सेँ कि मेरी प्यारी गौरी कि सौता मेरो सामुन्ने उभिएकी छे। मलाई केवल एउटा कुराको मात्र ध्यान थियो, नरेन्द्रले आफ्नी प्रियाको रक्षा गर्नुपर्ने। मुनरियालाई कुनै प्रकारको पनि असम्मानबाट बचाउन उनले आफ्नो पुरुषत्वको खड्ग अहिले पनि नाङ्गो पारेर उचालिराख्नुपर्ने। बालकको निर्दोषतामा मैले सेतो र कालो भनेर दुई पक्षमा मानिसको वर्गीकरण गरेको थिएँ। त्यसको पार्थक्य रेखा मेरो आँखाले अगाडि नै मैले देख्दा देख्दै धमिलिन थाल्यो। मुनरिया त्यस्ती काली त रहेनछे। के मानिसलाई साँच्चै नजिकैबाट हेरे त्यो त्यस्तो कालो प्राणी हुँदैन जस्तो टाढाबाट हामी उसलाई भन्ठान्छौँ? के मानिसलाई चिन्नु नै त्यसलाई क्षमा पनि गर्नु हो? मलाई त्यस दिन मुनरियालाई देखेर लाग्यो, यस्ती निर्धी नारीलाई मैले के को दोष दिने? त्यसपछि म उसकहाँ प्राय जान थाले। बैठकतिर त कहिले पनि गोडा हाल्दिनथे, सोझै उसको सानो अँध्यारो कोठामा जान्थे। बिस्तारै बिस्तारै नजानिदो गरेर स्नेहको सम्बन्धमा हामी बाँधिन थाल्यौं। ऊ मेरो लागि पर्खिन थाली र म पनि स्कुलबाट छुट्ने बित्तिकै उसकहाँ एकछिनका लागि भए पनि पुग्न थाले। उसले मलाई एक दिन भनी, सानो बाबु, तिमी आउने गरेकोले मलाई एकदम भरोसा हुन्छ। यो बिरानो ठाउँमा गाउँको एउटा चिनेको प्यारो मानिस तिमी मात्र त छौ नि मेरो सानो बाबु। अनि एक दिन फेरि कुरै कुरामा उसले मलाई उत्तर दिँदै भने, सानो बाबु, नरेन्द्रले छाडे भनेर म उनलाई दोष दिन सक्दिनँ। अब डाक्टरले उनलाई थाइसिस भएको छ भनेर भने अनि मैले नै उनलाई आग्रह गरेँ। हाम्रो अव्यवस्थित जीवन अब सम्भव छैन। उनले गाउँ जानै पर्छ भने मेरो ढिपी थियो सानो बाबु। उनी त भन्थे त्यहाँ अब कसरी जाउँ म मुनरिया। उनले केही गरे पनि मानेनन् र मसँग भने, म पुरुषका लागि गाउँ फर्किनु त्यति गाह्रो पर्ने छैन, तर तिम्रो लागि त फर्किने बाटो नै सदाका लागि थुनिएको छ मुनरिया। त्यसै कारणले पनि म तिमीलाई एक्लै छोडेर जान सक्दिनँ। अनि सानो बाबु, मैले भने, त्यसै स्वास्नी मान्छेको डिपीमा भने मैले म पनि तिमीसँगै जान्छु भनेर। नरेन्द्रले त्यसको उत्तरमा एकचोटि मलाई आँखा उठाएर हेरे, बडो व्यवस्थाको दृष्टि लिएर खोक्न थाले। उनको रुमाल रगतले भिज्यो। मैले उनलाई सहारा दिएर उछ्यानसम्म पुर्याएँ। उनी भित्तातिर फर्केर सुते। तर सानो बाबु, कति दिनसम्म त्यस्तो जीवन हाम्रो लागि सम्भव थियो र? उनी झन्झन कमजोर हुँदै गए। हाम्रो पैसा पनि सिद्धियो, औषधिको लागि पनि केही उपाय रहेन। अनि उनले भने, ल अब काशी जाउँ मुनरिया। त्यसरी हामी काशी आएका थियौँ सानो बाबु। उनका इष्टमित्र यिनै त हुनिया, त्यसैले यही कोठामा हामीले आश्रय पायौँ। अब यहाँ आएपछि नरेन्द्रको दृढता केही शिथिल भयो। जब म उनलाई भन्थेँ नि सानो बाबु, नरेन्द्र अब तिमी गाउँ जाऊ, सायद त्यहाँको हावापानीले तिमीलाई केही फाइदा होला, उनी केही प्रतिवाद गर्दैनथे। तर एक दिन चाहिँ अचानक बिहान उठ्ने बित्तिकै भने, नरिया, म गाउँ जान्छु, नरिया, म गाउँ जान्छु। सुनरिया मलाई आफ्नो साक्षी बनाएर दिन प्रतिदिन यसरी मसँग एकान्तमा उघ्रिँदै गई, घाउको पाप्रो कोट्याएको जस्तै पहिलाका कुराहरू सम्झँदै मलाई भन्न थाले। मुटुमा अन्न नसकेर पोखिएका कुराहरू, सम्झनाका राशिबाट झरेका आफ्ना व्यक्तिगत गोपनीय अनुभवका कुराहरू। निश्चय नै गाउँभरिमा मुनरियालाई असल भन्ने कोही पनि थिएन। पहिले जाने नारीलाई कसले असल भन्थ्यो र? झन् त्यसमा पनि एउटा राम्रो गृहस्थीलाई नष्ट भ्रष्ट पार्ने नारीका लागि राक्षसीको संज्ञा बाहेक अरू के हुन सक्थ्यो र? तर जब उसले व्यग्र भएर मलाई सोधे कि सानो बाबु, मेरो के दोष? मैले जति भन्न खोजे पनि त्यस विफलताको स्थितिमा मुनरियालाई दोषी ठहर्याउन सकिन। म नबोलेरै उसको आँखाको तीव्रताको मुन्तिर उभिराखे। उसले भन्न थाली, सानो बाबु, म त गाउँको एउटा अकिन्चन परिवारकी नारी, जुन परिवारमा एउटा चिरकालका रोगी पिता मात्र थिए। सानी केटी नै छँदा जसको राम्रो सम्झना पनि मलाई छैन, मेरो चुमाउन भएको थियो। तर त्यतिका वर्षसम्म पनि मेरो दुरागमन भएको थिएन। त्यस्तो दरिद्र वातावरणमा हुर्किँदै गएको मेरो शरीरमा यौवन पनि आयो, जसको मलाई आभाससम्म पनि थिएन। सानो बाबु, तपाईँहरूकै त दासी भएर दुई छाक खान पाउँथे र रोगी बाबुको मुखमा पनि माड लगाउन पाउँथे। सानो बाबु, मैले नरेन्द्रको प्रेम आग्रहलाई मैले टारिन, त्यही हो मेरो दोष। तर कसले सक्थ्यो त्यसलाई टार्न मेरो स्थितिमा? जमिनदार कुमारको एकनाशको प्रणय हटले गरिब दासीमाथि सम्पूर्ण रूपले विजय प्राप्त गर्न सक्थ्यो। यसमा के आश्चर्य छ? म आफूभन्दा बलियो हुन सकिनँ भनेर तिमी मलाई दोष किन दिन्छौ सानो बाबु? भन्दा भन्दै मुनरियाका आँखा कतै टाढा पुग्दथे। उसका काला आँखा कुनै अथाह सागरभित्र टलपल गर्ने नाउ जस्तै देखा पर्थे। म उसको सामुन्ने छु भन्ने पनि बिर्सिए झैँ गरेर आफैलाई सम्बोधन गर्दै मधुरो साउतीको स्वरमा भन्दथे, जेठको गर्मीमा सबैतिरका घाँसपात सुकेर सिद्धिसकेका थिए। हामी गाउँका केटीहरू कोसीको किनारमा घाँस काट्न पुग्थ्यौँ, गाउँबाट टाढा, निकै टाढा। त्यहीँनिर एक दिन नरेन्द्रले मलाई हेरेर भने, के गर्दैछौ तिमीहरू यहाँ? अरू केटीहरूले धोतीको आँचलले शिर ढाकेर त्यसको फुर्कोले दाँतलाई टोक्दै उनीपट्टि पिट्ठ्यौँ फर्काएर उभिँदै भने, धत्। तर मैले मात्र जिस्किएर भने, नरेन्द्र बाबु, तिम्रा आँखा कहाँ गए? हामीले घाँस काटेको देख्दैनौ? एकदम गाउँभरिमा आफ्ना धौतरीहरूमध्ये मुखाले कहलिएकी थिएँ। त्यस दिनको नरेन्द्रको हेराइले मलाई झन् सूर्याइदिएको थियो। नरेन्द्रले हाँसेर एकछिन मलाई हेरे र अनि एकातिर लागे। उनी मेरा साथीहरू फेरि बसेर कुर्पीले घाँस तास्दै छिटीमा भर्न थाले। एउटीले भने, हेर त नरेन्द्र बाबुको चाला, हामीसँग जिस्किन आएका। अनि अर्कीले भने, अनि मुनरियाको चाला नि मुनरियाको, लाज नभएकी कहिके। म विमूढ भएर मुनरियाको कुरा सुनिराखेँ। किन यसरी ऊ पुराना कुरा सम्झिँदैछ? कस्तो निरर्थक सम्झाइ पनि। मेरो विमूढतालाई सायद उसले लक्ष्य गरी र भन्दा भन्दै थामिए जस्तो गरी उसले मलाई नै सोधे, सानो बाबु, किन म तिम्रो अगाडि यसरी आफ्नो मुटुलाई उघारिरहेकी छु? तिमी बुझ्दैनौ, तिमी यो पनि बुझ्दैनौ सानो बाबु, कसरी सुरु सुरुमा मैले आफ्नो ग्रामीण उपहास प्रियतामा उनको म प्रतिको व्यवहारलाई रमाइलो मानेर झन् प्रोत्साहन दिन थालेँ। लाग्थ्यो नरेन्द्र पनि क्षणिक खेलाँचीको कौतुक गरिरहेका छन्। म पनि त्यस्तै कौतुकको निर्दोषतामा आफूलाई उनका अगाडि पारिरहन्थे। यदि कुनै दिन उनलाई देख्न पाइनँ भने त्यसै खल्लो लाग्थ्यो। रमाइलो कुरा गर्न नपाएर भएको खल्लो पनि अर्थ केही पनि होइन। तर फेरि भोलिपल्टै हामी एकअर्काको नजिकै भइहाल्थ्यौँ, कौतुक एक दुई मिठा व्यङ्ग्य पनि गरिहाल्थ्यौँ। र तिमीहरूको घरकी दासी भएर उनीबाट पन्छन पनि कसरी सकिन्थ्यो र सानो बाबु? घरका साना ठुला काम गर्दा गर्दै कैयौँ पटक उनका सामुन्ने म यसै पनि पर्नु पर्थ्यो। उनी पनि म नजिक नै ओहोर दोहोर गरिरहन्थे। एक दिन जब उनले मेरो काँधलाई दुवै हातले समातेर कठोर दृष्टिले मलाई हेरिरहे, मलाई झल्यास लाग्यो। कौतुक त यो होइन, मनोरञ्जन मात्र त अब यो रहेन। अनि मैले भने नरेन्द्र बाबुले, अबेर भयो, मलाई कोठा लिप्न देऊ। मेरा गोबर लागेका हात उनको कठोर पकडाइमा परेको मेरो काँध मुनि शिथिल हुँदै गए। मैले आफ्नो जिउलाई हल्लाएर फुत्काउँदै व्यग्र भएर भने, जाऊ अरू कसैले देख्ला। सानो बाबु, के त्यस दिनको मेरो आनन्दको मग्नतालाई तिमी बुझ्न सकौला र? गाउँकी दासी स्वर्गकी परीमा अवतीर्ण हुँदा उसले अनुभव गरेको आनन्दलाई कसरी बुझाउला र तिमी सानो बाबु? मेरा ग्रामीण कौतुक आलोकमय आनन्द र तीव्र पीडाको भोग प्रारम्भ भयो त्यस दिनदेखि। जहिले पनि यस्तै यस्तै कुरा वर्णन गरेर मुनरिया मलाई आफ्नो बितेका जीवनका साना साना घटनाहरू वर्णन गर्दै भन्थे कि सानो बाबु तिमी बुझ्दैनौ। मलाई उसले बुझाउनु पर्ने आवश्यकता नै के थियो र? किन घरिघरि मलाई आफ्नो गाथा सुनाउँदै लज्जाका लागि ढाकेका दृश्यका प्रदेशहरूलाई एक एक गरेर उघार्दै चिसो श्वास फ्याँकेर मुनरिया भन्थे कि सानो बाबु तिमी बुझ्दैनौ? मैले बुझ्नै किन पर्यो र? मुनरिया, तिम्रो खाँचोलाई सायद म बुझ्दिन। यो पनि बुझ्दिन कि किन तिमीले मलाई मानौ न्यायाधीशको आसनमा राखेर तिमीलाई आफ्नो पक्षको कुरा सुनाउने कर परिरहेको छ। तर जब तिमी घरिघरि मलाई हो कि होइन भन भने झैँ गरेर सोध्थ्यौ, मेरो के दोष यसमा सानो बाबु भनेर म तिमीलाई दोषी भन्न चाहन्नथे। तिमीलाई मैले पहिले जुन कालो वर्गमा राखेको थिएँ नि मुनरिया, त्यहाँ तिम्रा अप्रासङ्गिक जीवन घटनाका वर्णनले प्रकाशको किरण थप्दै गएर उज्यालो पारेको छ। हो, तिम्रो पक्ष अब कालो त रहेन, त्यसो हुनाले दोषी कसरी भन्ने तिमीलाई? तर एक दिन मैले उसलाई सोधि नै हाले। मेरो पनि एकदम अप्रासङ्गिक प्रश्न थियो, उसको जीवनमा घटेका साना साना कुराहरूको वर्णन गरे जस्तो। मैले सोधेँ, मुनरिया, तिमीले गौरीको कहिले पनि विचार गरिनौ? मानौ मुनरिया यही प्रश्नका लागि तयार परेर बसेकी थिए, उसले तुरुन्तै भने, आजकल गर्छु सानो बाबु, आजकल गर्छु, तर पहिले गाउँमा कहिले पनि उनको विचार मेरो मनमा आएन, एकदमै आएन। यस्तो स्पष्ट स्वीकृतिका सामुन्ने मलाई लाग्यो गौरीको कुरा मैले अरू अगाडि चलाउने खण्ड रहेन। म चुप्पो लागेर बसिराखेँ। उसैले फेरि भने, अचेत सानो बाबु, गौरीलाई यस्तो सम्झन्छु यस्तो सम्झन्छु, र मलाई लाग्छ अन्त्यमा फर्केर नरेन्द्र उनै कहाँ त पुग्छन् नि, सके सके पुगी पनि सके क्यारे। यति भनेर मुनरिया चुप्प लागे। एउटा चिसो सुस्केर हालेर उसले एकछिनपछि भने, अब सानो बाबु, गाउँ त मेरो लागि सदाको निम्ति टाढा भयो, अब त म मर्न भनेर पनि जान सक्दिनँ त्यहाँ। मेरा बुढा बिरामी बाबु बाँचेकै छन् या छैनन् त्यो पनि थाहा पाउन सक्दिनँ। मेरा सङ्गी सङ्गातीहरू कहाँ होलान्? अब नरेन्द्र आफै पनि त टाढा भए, अन्त्यमा बाटो बिराएको बटुवाले बाटो पाएको जस्तो नरेन्द्र निर्धक्कसँग आफ्नो घरमा पसे होलान्। गौरीले जोगाएर राखेको गृहस्थीको सानो न्यानो थलोमा पुगे होलान्। मेरो त सानो बाबु कतै छैन फर्केर जाने ठाउँ पनि, कोही छैन मलाई पर्खेर बस्ने पनि। मुनरियाका आँखा डबडबाए। म अप्ठ्यारो मान्दै आँखी झ्यालमा आएर उभिएँ र कुइनो टेकाएर हत्केलामा चिउँडो राखी बाहिरको दृश्य हेर्न थालेँ। जोहरी पनि आफ्नो झ्यालमा बसेर यतापट्टि नै हेरिरहेको थियो। मुनरियाले केही सम्यत भएर भने, यो बगैँचा छैन सानो बाबु, यो झ्यालमुनिको सानो बगैँचाले मलाई गाउँको सम्झना गराउँछ, यो ढुङ्गै ढुङ्गाको बिरानो सहरमा। झ्यालैबाट उभिए उभिए मैले फेरि सोधेँ, मुनरिया, त के पहिले एकचोटि पनि गौरीको ध्यान आएन साँच्चै तिमीलाई? मुनरियाले आँसु पुछेर भने, आएन बाबु आएन, आओस् पनि किन, तिनताक म केवल दुईटा स्थितिमा त रहन्थेँ, सबै कुरा बिर्सेर या त नरेन्द्रसँग एकान्त खोज्दै झ्याममा परेको अँध्यारो बगैँचा, गाउँबाट टाढा नदीको एक्लो तिर, अथवा कुनै त्यस्तै निर्जन स्थलमा बिहार गरी हिँड्थे, वा घरको कामकाजमा लाग्नु पर्दा ती सुखका घडीहरूको सम्झनामा डुबेर, अथवा भोलिको रमाइलो गर्दै हिन्डुल गरेको कल्पनामा रङ्गमगिएर काम गरिरहन्थे। प्रेमको कुनै कस्तो रूप देखा पर्छ अरूलाई मलाई थाहा छैन सानो बाबु, मेरो लागि भने त्यो अत्यन्त कठोर, हठी, निष्ठुर, दुर्दमनीय, स्वार्थी र असामाजिक भएर आयो, एउटा अन्धवेग बनेर आयो, कोसीमा आएको बाढी जस्तो प्रवाहको कालो मुस्लो वेग। के कोसीको बाढीको गर्जनमय प्रलयङकारी दृश्यको सम्झना छैन तिमीलाई मेरो सानो बाबु? त्यसको प्रवाहमा निर्दयतापूर्ण किसिमबाट बगाइएका विवश काठका मुढाहरू, त्यस्तै त थिए म, त्यहाँभन्दा के फरक थियो मेरो? एकछिन थामिएर स्वरलाई अत्यन्त मधुरो पारेर उसले भने, मानु मलाई होइन आफैलाई भनिरहेकी छे, कसैले पनि भन्न सक्दैन यो लान्छना, मलाई कसैले लगाउन सक्दैन कि प्रेम गर्न जानेन मुनरियाले, गाउँकै दासी भएकीले आफ्नो भनेर केही नराखेर मैले सम्पूर्ण रूपले आफूलाई त्यस अन्धवेगमा हुर्याइदिएकी थिएँ। व्यवहारिक बुद्धिको तर्कमा नफसेर कि त्यस वेगले मलाई कहाँ पुर्याउनेछ? हिसाब लगाउन बसिनँ म। नाफा नोक्सान के हुने हो भनेर गमिनँ मैले। बनिया भए कि भए सायद प्रेममा पर्ने नै थिएन। म यो भन्दिनँ कि मुनरियाका सबै कुरालाई म राम्ररी बुझिरहेको थिएँ। लाग्थ्यो मैले नभ्याउने पानीमा ऊ मलाई बिस्तारै बिस्तारै लग्दैछ। आफ्नो अनुभवको गहिरो जलभित्र ऊ मलाई डोर्याउँदै लगिरहेकी थिए। एउटा कुरा मात्र मलाई स्पष्ट हुँदै थियो कि मुनरिया खराब आइमाई छैन। होइन, केही नसोचेर सानो बाबु, केही नसोचेर म प्रेमको अज्ञात बाटोमा हिँडिदिएँ। मेरो आफ्नै बाबुलाई के होला भनेर सोचिनँ, र सोचिनँ मैले मेरो चुमाउन भएको पतिको बारेमा, सोचिनँ मैले आफ्नो लोकलाजको विषयमा, आफ्नै पछि के होला भन्नेसम्म पनि सोचिनँ। तर तिमी आज सोच्छौ सानो बाबु, मैले गौरीलाई सोचिनँ। यो आधा आधा गरेर प्रेम गरिनँ सानो बाबु। मैले व्यवहारिक जीवनका नाफापट्टि दृष्टि राख्दै समेत भएर हो मैले प्रेम नै गरिनँ। हाम्रो प्रेम नै अप्ठ्यारो किसिमको थियो, समाजको मर्यादाभन्दा बाहिरको। यदि समाजका मर्यादाहरूको रक्षा गर्नेपट्टि म लागे कि भए मेरो प्रेम नै कहाँ हुन्थ्यो? लुकेर गरेको जमिनदार कुमार र दासीको यौन व्यभिचार हुने थियो त्यो। कति जमिनदार परिवारमा कति दासीहरूले आफूले त्यही सानो अनुभवमा मात्र सीमित राखेर प्रेमबाट आफूलाई बाँझो पारिराखेका छन्। कति जमिनदार कुमारहरूले दासीहरूसँगको सम्बन्धलाई समाजको मर्यादाका लागि प्रेमका आसनमाथि स्थापित राख्न सके, र एक वा अनेक गौरीहरूको ख्याल गरेर उनीहरूले। होइन, मुनरिया यो के भनिरहेकी छे? मलाई जीवनको कुन नयाँ पत्र उघारेर देखाइरहेकी छे? बाहिर देखिएको समाजको पछिल्लोतिर निवास गरिरहने मानव हृदयको दृष्टि अगोचर मर्ममय दृश्य कठै कठै मात्र भनेर मुनरिया हठात थामिए। मैले केही पनि बोलिनँ, चुप्प लागेर उभिराखेँ। एकटकले उसको अनुहारलाई हेरी मात्र राखेँ। कोठाको वातावरण एकदम शान्त थियो, बैठक पनि खाली थियो। क्यारे त्यहाँबाट कुनै शब्द आइरहेको थिएन। तल टाढाबाट फेरिवालले कुनै के बेचेको हो लेग्रो तनाएको आवाज मात्र आइरहेको थियो मध्यम ध्वनिमा। आँखी झ्याल मुनिको बगैँचामा केही चराहरू चिरिबिरी गरिराखेका थिए। एकछिनपछि मैले सोधेँ, के भो उनीहरू किन कठै भने? कि उसले कुराको सिलसिला कायम राख्दै भने, यही क्या त सानो बाबु, तिमी पनि आफ्नो निर्दोषतामा मसँग गौरीको पक्ष लिएर सोध्छौ। गौरीलाई मैले किन सोचिनँ? तिमी जस्तै सारा समाजले उसको पक्ष लिएको छ। सबै भन्छन् हाई गौरी, हाई गौरी। के कसैले मलाई पनि सम्झेको छ सानो बाबु? के कसैले मेरा प्रति पनि करुणाको आँसु झिक्ला, आफ्नो आँखामा र भन्ला हाय मुनरिया? गौरीको कुन वस्तु मबाट खोसियो आखिर? प्रेम नरेन्द्रको? त्यो त उसले कहिले पनि पाइन। मैले पाएको नरेन्द्रको प्रेम त मेरो स्वत्व हो, मेरो निजको सम्पत्ति, स्त्री धन, गौरीको चोरेको होइन मैले। यो कुरा किन बुझ्दैनौ तिमी सानो बाबु? गौरी त कति भाग्यमानी, साराका सारा सहानुभूति, साराका सारा समवेदना, कुनै महिमा मण्डित महिषी जस्ती उसको चरणमा न्यौछावर भइराख्यो। उनी देवी भएर बसिन् समाजको उच्च स्थानमा, फोसामा पाएको अबुताली जस्तो। मैले भने जङ्गलकी हरिणी जस्ती बेधाको बाँडबाट जोगिँदै अँध्यारो अँध्यारोमा लुकी लुकी हिँड्नु पर्ने। नरेन्द्र र मेरो प्रेमले उनलाई मानवीबाट देवी बनायो, र मलाई चाहिँ मानवीबाट पशु। प्रेमका कुरा तिमी बुझ्दैनौ सानो बाबु, तिमी सानो छौ, मेरो मर्मले तिमीलाई छुँदैन। मुनरिया फेरि चुप्प लागी। साँझ पर्न लागेको थियो। जौहरीको घरको अटालीमा मात्र सूर्यका किरण परिरहेका थिए। मुनरियाको कोठाभित्र सन्ध्याको अन्धकार पसिसकेको थियो। मलाई त्यहाँको गुम्सिएको अँध्यारोले उकुस मुकुस पार्यो। मैले भने, मुनरिया अब जान्छु पनि म, अबेर पनि भयो। मुनरियाले भने, हुन्छ, नरेन्द्रको के हाल छ सोधी पठाउन सानो बाबु, गाउँमा चिठी लेखेर। हुन्छ, म हुन्छ भनेर छिट्टे कोठाबाट बाहिर निस्किएँ। बाहिर सडकमा आएर मुटुभरि सास फेरेँ। जिउ हलुका भए जस्तो लाग्यो। मुनरियाको त्यो सानो कोठामा हावा नै नभए जस्तो थियो, अनि मुनरियाको हृदयको अँध्यारो अनुभव पनि त्यस्तै गुम्सिएको निस्सासिने खालको। घरमा आएर धेरै बेरसम्म मलाई उसैको सम्झना भइराख्यो। मैले सोची हेरेँ उसको मनमा कति धेरै कुरा पाकिरहेका रहेछन्। फेरि उसले मलाई निहोरा गरेर भनेको पनि सम्झे। नरेन्द्रको के हाल छ सोधी पठाउन चिठी लेखेर साना बाबु हुन्छ भनेर। के प्रेम त्यसैले भन्छन् कि त्यस्तो अनाथाको स्थितिमा पनि उस सदाको लागि त्यागेर जाने व्यक्तिको निम्ति व्यग्र भएर चिन्ता गरिरहन्छ कि उसको अवस्था के होला भनेर। म चिठी लेख्ने कुरा सम्झेर ओछ्यानबाट उठे र टेबलमा बत्ती बालेर लेख्न थाले। प्यारी भाउजू गौरी, नरेन्द्र दाईको के हाल छ? तपाईँलाई कस्तो छ? मलाई यहाँ सन्चै छ। सधैँको जस्तो भोलिपल्ट मुनरिया कहाँ जाँदा उसले मलाई पुग्ने बित्तिकै सोधी, गाउँमा चिठी लेख्यौ? नरेन्द्रको समाचार सोधेर भन्दै मैले भने लेखेँ। फेरि एकछिनपछि मैले उसलाई सोधेँ, मुनरिया अब तिमीलाई त नरेन्द्रले छोडेर गए, अब उनी त तिमी कहाँ कहिले पनि आउँदैनन्, फेरि तिमीलाई उनको त्यस्तो के चिन्ता? उसले भनी बडो समबाणीमा, सानो बाबु, उनीले त मलाई आफ्नो प्रेमको आराध्य बनाएर नारीत्वको मर्मसँग मेरो साक्षात्कार गराए, उनलाई त म कहिले पनि बिर्सन सक्दिनँ सानो बाबु। प्रेममा कृतज्ञताको भावना सम्भव छ भने म जीवन रहुन्जेल उनका प्रति कृतज्ञ रहनेछु। मैले पनि उनलाई आफ्नो प्रेम दिएर उनको सुक्न लागेको पुरुषत्वलाई हरियो पारेकी थिएँ। त्यसले आफ्नो स्वाभाविक माटोमा हुर्किन पाएको थिएन। गौरीको प्रतिकूल हावापानीमा सुकिसकेको थियो उनको प्रेम। ममा रोपिन पुग्दा त्यो आफ्नो अनुकूल मल जल पाएर प्रस्फुटित हुन पुग्यो। नरेन्द्र दासीसँग आफ्नो यौन पिपासा शान्त गरेर पुग्ने एउटा व्यभिचारी युवक कदापि थिएनन् सानो बाबु। ती चाहन्थे प्रेम र मृत्यु लोकमा म मात्र तिनलाई दिन सक्थेन्थ्यो। समाजले खटाएको प्रेम उनलाई ग्राह्य भएन सानो बाबु। स्मृतिको कुन क्षणमा पुगेर फेरि मुनरिया भन्न थाले। एक दिनको कुरा भनौँ, मुनरिया बीचबीचमा यस्तै गर्थे, पहिलेका कुरा सम्झेर टोलाउन थाल्थी र ती सम्झेका कुराहरू आफैलाई सुनाएको जस्तो गरेर भन्न थाल्थे एकहोरो भएर। एक दिनको कुरा, हामी काठमाडौँमा थियौँ, पचल स्थानको घाटमा बसेर हामी कुरा गरिरहेका थियौँ। मेरा खुट्टाले घाटको तल पानीलाई खेलाइरहेको थियो। काठमाडौँमा निर्धक्क भएर स्त्री पुरुषको स्वाभाविक सम्बन्ध रमाइलो गर्दै हामी दिन बिताइरहेका थियौँ। इन्द्रेणीका जस्ता रङ्गिएका दिन थिए ती। उनले मेरो दाहिने हातलाई आफ्नो दुबै हातमा लिएर भने, कस्तो रमाइलो हकी मुनरिया, जीवनमा कति सुख छ, प्रत्येक श्वासमा आनन्दको स्पन्दन छ। उनले मेरो हातलाई यसरी जतनसँग समातेका थिए मानौ मेरो हात नै एउटा प्राणवान वस्तु थियो। उनले मलाई जहिले पनि छुँदा त्यसै गर्थे, मानौ मेरो शरीरको प्रत्येक अङ्ग अलग अलग जीवित प्राणी हो र मानौ ती सबैलाई प्रेमको आफ्नो खाँचो छ। उनको स्पर्शमा सबैका लागि प्रेमदान रहन्थ्यो र म पनि आनन्द विभोर थिएँ। उनले भनेका शब्द सङ्गीत जस्तै लट्ठ पार्दै मेरो हृदयको अन्तरसम्म पुग्दथे। साँच्चै नै बडो रमाइलो घडी थियो त्यो। पश्चिममा पद्मावती पहाडको चुचुरो पारी सूर्यास्त आइसकेका थिए। डाँडाको एउटा ठिङ्गो रुखलाई प्रभामण्डलमा पारेर कहीँ कहीँ आकाशमा बादलमा नजानेदो रङ पनि चढ्न थालेको थियो। पूर्वपट्टिको फलामे पुलमा मोटर बग्गीहरू हिँडेको हलुको ध्वनि पनि सुनिन्थ्यो, तर हामी बसेको ठाउँ निर्जन थियो। बागमतीको जलको कलकल ध्वनिले त्यसै वातावरणलाई सङ्गीतमय बनाइराखेको थियो। मेरो गोडैनिर भुइँमा बालुवाका कण पानीमा सर्दै बगिरहेका थिए। चुपचाप अर्कै जगतका प्राणीहरू कार्यरत भएछन्। जगतको सारा दृश्य, सारा वातावरण आत्मीयताले ओतप्रोत थियो। काठमाडौँमा हामीले चिनेको कोही थिएन, त्यसो हुनाले निर्धक्क थियौँ। लुकामारीको जीवन गाउँमै त्यागेर हामी आएका थियौँ काठमाडौँ। तर त्यस दिन एउटा बुढो मानिस सन्ध्या गर्न हामी भाइनेर घाटमा आए। उनले धेरै बेरसम्म हामीलाई हेरे र चिनेको जस्तो गरेर अगाडि सर्दै आएर भने, ओहो को नरेन्द्र बाबु? नरेन्द्र झल्यास भए। उनले मेरो हात छोड्दै उठेर भने, मैले चिनिन तपाईँलाई। अनि उनले भने, तिमी पनि त नचिनिने भएछौ नरेन्द्र बाबु, कस्तो चिल्लो पुष्ट अनुहार भएछ तिम्रो, उमेर पनि नचढेको जस्तो, के खबर छ फुपूको? तिमी मेरी फुपूका छोरा हो नरेन्द्र बाबु। नरेन्द्रले भने, सबैलाई घरमा आरामै छ, मैले तपाईँलाई चिन्नै सकिनँ, क्षमा गर्नुहोला। अनि उनले मतिर हेरेर आँखाले नै सोधे, र नरेन्द्रले उत्तर दिए, मलाई चिनाए मेरी पत्नी भनेर, अनि मलाई भने केही ठट्टामा ती बुढा मानिसले, त्यसो भए तिमीले मलाई ढोग्नुपर्छ। मैले अप्ठ्यारो मान्दै ढोगेँ, अनि नयाँ मानिसले नरेन्द्रलाई भने, तिमीले फेरि बिहे गर्यौ नरेन्द्र? नरेन्द्रले पनि जवाबमा अह मात्रै भने, र तिनै व्यक्तिले फेरि भने, नरेन्द्र बाबु तिमी त एकदम बदलिएछौ, पोसिएको जीव भएछ, मनज्ञ छ क्यारे तिम्रो घरमा, तिमीलाई देखेर खुसी लाग्यो, आफ्ना नातागोताहरूको उन्नति र बढ्ती देखेर सन्तोष हुन्छ। अनि उनले सोधे, कति दिन यहाँ बस्छौ? अनि भने पनि, आउने गर म कहाँ कहिले काहीँ, म यहीँ बोटेबहालमा बस्छु भनेर। उनी गइसकेपछि हलुको मनोरञ्जनमा नरेन्द्रले मलाई भने, मनु उनले परोक्षमा तिम्रो ठुलो प्रशंसा गरे नि। मैले सोधेँ नरेन्द्रलाई, कसरी? सुनिनौ भनेको, मलाई घरमा मनज्ञ छ रे, हृष्टपुष्ट छुरे, चिल्लो छुरे नभन्दै नरेन्द्रको अनुहार दित्तीले धप्प बलेको थियो त्यतिखेर। उनको अनुहारमा भोकाएको जुन रूप रहन्थ्यो त्यसको ठाउँमा सन्तोषको स्निग्धता थियो। मैले मक्ख परेर उनलाई हेरे र भने, तिमीले पनि त परोक्षमा सायद अज्ञानमा मलाई एक खुड्किलो माथि उचाल्यो। नरेन्द्रले सोधे, कसरी? मैले भने, समाजको अगाडि पत्नी भनेर मलाई परिचय दिँदै। त्यस्तो रमाइलो घडी थियो हाम्रो सानो बाबु, त्यस्तो रमाइलो घडी थियो। नरेन्द्रले अगाडि भने मलाई, मुनु तिमी त मेरो सबै कुरा हो, सर्वस्व, समाजको रचनाभन्दा धेरै माथि स्थापित भएको छ हाम्रो सम्बन्ध, र त्यसैले समाजले दिएका सम्बन्धको संज्ञा हाम्रो लागि निरर्थक छ। आदिकालको म प्रथम पुरुषले उपलब्ध गरेको तिमी प्रथम नारी, आदि पुरुष र स्त्री, हामी तिमी र म मुछौ। सानो बाबु, त्यस दिन एकचोटि सम्झिएको जस्तो गरेर मलाई लाग्यो, गौरीबाट उनी अपहरित भएका होइन, गौरीको केही क्षति भएको छैन, नपाएको धनको अपहरण पनि हुँदैन। र त्यसै दिन मलाई लाग्यो, नरेन्द्रको तर्फबाट त कसैले विचारै गरिदिएको रहेनछ। त्यस दिन घाटमा भेटिएका ती व्यक्तिले एकदम अज्ञानमा नरेन्द्रको जीवनको मर्मलाई बुझेर भनेका थिए, तिमीलाई घरमा मनज्ञ होला, त्यसैले तिमी यति उज्याला छौ, यति चिल्ला छौ। मुनरियाको कुरा सुनेर म विस्मयमा परे। नरेन्द्र पनि मैले वर्गीकरण गरेको असल र खराब मानिसको कालो र सेतो कक्षा मध्ये कालोमा पर्न आउँदा रहेनछन्। जीवनमा कालो र सेतो भन्ने केही छँदा पनि छैन रहेछ, त्यो त दृष्टि दोषको परिणाम मात्र रहेछ, मुनरिया अगाडि भन्दै थिए। सानो बाबु, नरेन्द्रले भने मलाई, मुनरिया सुखमा स्वार्थ छ, दुःखलाई मात्रै सार्वजनिक वस्तु बनाउन सकिएला तर दुःख पनि एक्लै भोग्नुपर्छ। तर हेर मुनु, दुःख दुःख भएकोले त्यसको एक्लो भोगाईले स्वार्थ भोगको संज्ञा पाउँदैन। सुखको भोग एकान्तको वस्तु हो, त्यसमा स्वार्थ निहित छ। सुख प्राप्त गर्न सक्छौ भने आँखा चिम्लेर त्यसलाई भोग्ने बाहेक अरू केही पनि बाटो छैन। अरूको दुःखपट्टि आँखा उठायौँ भने सुख भोग सम्भव हुन्छ र मुनरिया? नरेन्द्रको वाणीमा एक किसिमको उच्छ्वास थियो सानो बाबु। मैले सोधेँ उनलाई, प्राण यो के भनेको तिमीले? मैले केही पनि बुझिन। उनले मानौ आफ्नै मनबाट कुरा पन्छाउने प्रयत्नमा आफ्नो मुखको अगाडि एकचोटि हात हल्लाएर भन्दै उठे, मैले गौरीको कुरा भनेको मुनरिया, लैन अब रात पनि पर्यो, डेरातिर फर्क्यौ। त्यस रात घरमा आएर धेरै बेरसम्म ननिदाएर मैले नरेन्द्रलाई सम्झिराखेँ। मेरो आँखाका अगाडि गाउँको पृष्ठभूमिमा नरेन्द्रको भोको अनुहार आइराख्यो, रुखो खाउँ खाउँ गरिरहेको अनुहारले हामी केटाकेटीहरूलाई उनको नजिक हुन दिँदैन थियो। ती पनि चिल्ला भएरे, स्निग्ध अनुहार उनको धप्प बल्यो रे, हृष्टपुष्ट एकदम नचिनिने भएरे, कस्ता लाग्दा होला नरेन्द्र त्यस्तो बखतमा। फेरि मलाई गौरीको पनि सम्झना भयो, उनको चिटिक्क परेको अनुहार, उनको बालिका शरीर मलाई व्यग्र भएर मुहाई खाएको। मुनरियाले भनेका कुरा पनि एक एक गरेर फेरि मनमा उठ्न थाले। जीवनको यत्रो विघ्नको को दोषी? अनिष्ट भएको त स्पष्ट थियो, सबै कुरा भताभुङ्ग भएको म आफ्नै आँखा अगाडि देखिरहेको थिएँ। कसले गर्यो यो काण्ड? को दोषी? नरेन्द्र, मुनरिया या मेरी प्यारी भाउजू गौरी? को 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 दोषी? यस प्रकार मुनरियाले मलाई निकै स्नेह गर्दै आत्मीयताको सम्बन्धमा कसेर बाँध्दै गई दिन प्रतिदिन आफ्नो जीवनका केही न केही कुरा ऊ मलाई सुनाइरहन्थे। एक दिन सधैँको जस्तो उसको कोठाको ओछ्यानमा सुती सुती म उसका कुरा सुनिराखेको थिएँ। त्यसै बखत बैठकमा रसिकताको ज्वार फेरि फुट्यो, त्यहाँको ठट्टा र मनोरञ्जनको ध्वनि हामी कहाँ आइरहेको थियो। मुनरियाले भने, कस्तो असहनीय वातावरण छ सानो बाबु यहाँ, मैले सोधेँ उसलाई। अनि मुनरिया, कसरी यहाँ टिकेर बसेकी छौ त नि तिमी? उसले भने, अनि कहाँ जाउँ त सानो बाबु, कहाँ जाउँ? अनि फेरि हाँसेर भने, सानो बाबु साँच्चै तिमी मलाई राख्छौ आफू कहाँ? म केही पनि बोलिन। मुनरियाले कौतुकतालाई बढाउँदै भने, सानो बाबु म तिम्रो सबै काम गरिदिन्छु, पहिले पनि त गाउँमा तिमीहरूकै दासी थिएँ म। अप्ठ्यारो मानेर नबोलिकन बसिराखे। मुनिरियाले परिहास त्यागेर भने, धन्दा नमान सानो बाबु, म तिमीलाई दुःख दिन्न, तर मैले केही उपाय त गर्नै पर्ला। बैठकबाट एउटाले मुनरिया भनेर बोलायो। मुनरियाको अनुहार हठात झार्यो, घृणाले मुख चाउरी पारेर उसले मुन्टो फर्काई। बैठकको रसिकतामा ऊ नभएर निश्चय नै त्यहाँ खल्लो भएको हुँदो हो। फेरि बैठकबाट आवाज आयो, प्यारी मुनरिया किन नसुने कि, हाम्रो महफिल शून्य छ तिमी नभएर। सबैको कण्ठबाट खित्काको एउटा लहर निस्कियो। मुनरियाले भने, के गर्ने सानो बाबु, मैले पनि त केही उपाय गर्नै पर्छ बाँच्नको लागि। के उपाय मुनरिया? मेरो प्रश्नको उत्तर नदिएर ऊ भन्दै गई, सानो बाबु मलाई नबिर्सनु है, सब पहिले बिर्से पनि तिमीले नबिर्सनु सानो बाबु। फेरि एकछिन थामिएर बडो गम्भीर स्वरमा उसले भने, अह होइन होइन सानो बाबु, तिमीले पनि मलाई बिर्सनु, तिमीले पनि मलाई बिर्सनु। सबैबाट बिर्सिएपछि म मरे सरह त हुन्छु, मरेकै जस्तै। मुनरिया आज किन यस्तो कुरा गरिरहेछौ तिमी? हाँ, मलाई उसको कुराले बडो उदास बनायो। त्यसै बखत मेरो फुपूका भतिजाले दाहिने गालाभित्र पानको डल्ला च्यापी हामी भएको कोठाभित्र मुन्टो पसाएर चियाए। उनले पानको बुजोलाई मुखभित्र कुनै प्रकारले अड्याएर ओकलेको स्वरमा भने,
ए मुनरिया, के को नखरा गरिरहन्छेस् सधैँ? कति न्योरा गर्नुपर्ने हामीले तेरो, है? अरे हामी पनि त नरेन्द्रकै साथी हौ, हो कि होइन भन् त?
त्यसपछि मलाई अँध्यारोमा चिनेर पानको मुखले गोल किसिमको हो हो को स्वर झेक्दै उदो मुन्टो लगाएर उनी हाँसे र भने,
ओहो ओहो, यहाँ त मुनरिया बाल क्रीडामा लागेकी रहेछन्, काँचो फल टिप्दै।
उनको यस्तो फोहोर व्यङ्ग्यको लक्ष्यलाई बुझेर म बिछ्यौनाबाट जुरुक्क उठे र क्रोधको आवेगमा रातो न रातो मुख पारेर भने, तपाईँहरू नीच हुनुहुन्छ, नीच पतित, बुझ्नुभयो? त्यति भनेर हुत्तिँदै विस्मयमा स्तब्ध भएर उभिएको फुपूको भतिजोलाई ढोकाबाट घचेडेर म बाहिर सडकमा आइपुगे। क्रोधले मेरो मुख पोलिरहेको थियो। त्यसपछि मैले फुपूको घरमा गोडा हालिन। केही दिनपछि सुने मुनरिया पनि एक दिन त्यस घरलाई छाडेर हिँडिरे। त्यहाँको कुत्सित वातावरणलाई सम्झेर फुपूको घरमा म फेरि जाँदै गइन, तर मुनरियालाई बराबर सम्झिराखे। स्कुलबाट फर्केर आउँदा उसैसँग म आफ्नो सन्ध्याको अवकाश बिताउँथे। अब त्यो पनि छुट्यो, मलाई शून्य हुन लाग्यो र एक्लै कोठामा बसेर म सोच्दथे, मुनरिया के गर्दै होली, कसरी दिन बिताउँदी होली, अथवा कहाँ होली, उसले अन्तिम घडीमा मलाई भनेको के हो, केही उपाय त गर्नै पर्ला भनेर। उसले मलाई बिर्सिदिनु है बाबु भनेर अनौठो कुरा गरेकी थिए, त्यसको अर्थ लगाउन नपाउँदै मेरो सम्बन्ध टुट्यो उसँग।
जल्दो रहे थाहै थिए न मायाले, थाहै थिए न मायाले पनि पुल्दो रहेछ, थाहै थिए न दिल आगो बिना नै जल हसेर बोले पनि मनमा खोट रहेछ मनमा हसेर बोले पनि मनमा थिए न जिन्दगी एक नाटक मात्रै रहेछ हाय थिए न मायाले हाय थिए न मायाले पनि पुल दूर रहेछ हाय जल्दो रहे हाई थिए न मायाले हाई थिए न मायाले पनि पुल दो रहे हाई थिए न दिल आग बिना नहीं जल्दो रहे आग बिना नै जल्दो रहे छ
उपन्यास नरेन्द्र दाईको चौथो भाग यही सकिन्छ आशा गर्छौं आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ
सुन्नेलाई सुनको माला यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबीआई ग्रुप नेपाल रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ सूत्रधार पवनराज पौडेल लेखक विश्वेश्वर प्रसाद कोइराला प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com